بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد. گناہ کا علاج توبہ. توبہ کے بارے میں ساری باتیں تھی، کل جو بات چل رہی تھی کہ گناہ صغیرہ جو ہے وہ معاف ہو جاتے ہیں نیکیاں کرنے سے. ان الحسنات یذہبن السیئات، اور گناہ کبیرہ کے لیے توبہ ضروری ہے. آگے فرمایا، مگر حقوق معاف نہیں ہوتے، خالی توبہ سے تو یعنی حقوق بھی گناہ کبیرہ میں سے آتے ہیں. گناہ کبیرہ میں ایک حقوق ہے، ایک حقوق کے علاوہ ہے. تو حقوق کی تلافی میں، حقوق میں پھر دو قسم، حقوق اللہ اور حقوق العباد. تو فرمایا جس کی تلافی ممکن ہو اس کو ادا کرنا ہے. تو تلافی کے بارے میں ساری باتیں چل رہی. اب اگر ایک آدمی ہے جس نے سارے حقوق کو لکھ لیا ہے یا یاد کر لیا ہے اور نیت کر لی ہے کہ اب مجھے سب کے حقوق، جیسے حقوق اللہ ہو یا حقوق العباد ہو، نیت کر لی ہے کہ مجھے ادا کرنا ہے، اللہ کے حقوق ہو یا بندوں کے حقوق، توبہ کرنے کے بعد ان حقوق کو ادا کرنے کی فکر شروع کرو. جس کا طریقہ میں نے توبہ کے بیان شروع کرتے وقت عرض کیا تھا کہ آدمی ایک کاپی بنا لے اور اس بک کے اندر یہ لکھے کہ میرے ذمے فلا فلا حقوق ہے، میرے ذمے اتنی نمازیں باقی ہے، اتنے روزے باقی ہے، اتنی زکات باقی ہے، فلا فلا لوگوں کے قرضے باقی ہے، آج سے میں نے ان کی ادائیگی شروع کر رہا ہوں، اگر مکمل ادائیگی سے پہلے میرا انتقال ہو جائے تو میرے ترکہ میں سے ان عبادات کا فدیہ اور قرضہ ادا کر دیا جائے. یہ اس نے کر لیا. اب اگر اس شخص نے نمازوں کو ادا کرنا شروع کر دیا، روزوں کو، زکات کو ادا کرنا شروع کر دیا، لوگوں کے جو حقوق واجب تھے ان کی ادائیگی کی فکر شروع کر دی اور کوشش شروع کر دی، تو اس شخص کے بارے میں حضرت والا فرما رہے ہیں کہ اگر وہ شخص اس کوشش کے دوران مر گیا، اگر وہ شخص اس کوشش کے دوران مر گیا، یعنی ابھی ساری عبادات سابقہ ادا نہیں ہوئی تھی پوری، ابھی تمام حقوق کی ادائیگی کی تکمیل نہیں ہوئی تھی کہ اس سے پہلے ہی اس کا انتقال ہو گیا، تو اللہ تعالیٰ کی رحمت سے امید ہے کہ اللہ تعالیٰ اس کو معاف فرما دیں گے. اور معاف کرنے کا طریقہ یہ ہوگا کہ جن بندوں کے حقوق اس کے ذمے واجب تھے ان بندوں سے فرمائیں گے کہ میرا بندہ ہے، اس نے حقوق ادا کرنے شروع کر دیے تھے، اپنی طرف سے پوری کوشش کی تھی لیکن اس کی عمر ختم ہو گئی تھی جس کی وجہ سے پورے حقوق ادا نہیں کر سکا، لیکن چونکہ اس نے اخلاص کے ساتھ ادائیگی شروع کر دی تھی اس لیے اب ہم اور بڑی نعمتیں دے کر اور ہم اور بڑی نعمتیں دے کر تمہیں راضی کر دیتے حقوق والوں کو، لہذا اس کے حقوق معاف کر دو. جی دیکھو اللہ تعالیٰ کتنے کریم ہے، حقوق معاف کر دو. حضرت والا نے یہاں اس ملفوظ میں بات اختصار کے ساتھ بیان فرمائی ہے، لیکن ایک واز میں حضرت والا نے بات تفصیل سے بیان فرمائی. چنانچہ آپ نے وہاں پر بیان فرمایا کہ لوگ یہ سمجھتے ہیں کہ حقوق العباد کی معافی کا کوئی راستہ نہیں، لوگ یہ سمجھتے ہیں کہ حقوق العباد کی معافی کا کوئی راستہ نہیں جب تک ان حقوق کو یا تو ادا نہ کر دیا جائے یا صاحب حق سے معاف نہ کرا لیا جائے. اس غلط فہمی کے نتیجے میں بعض اوقات لوگوں میں مایوسی پیدا ہو جاتی، مایوسی پیدا کہ میرے ذمے اتنے سارے لوگوں کے حقوق واجب ہے، اگر آج سے میں نے ان حقوق کو ادا کرنا شروع بھی کر دیا تو بھی ساری عمر میں دیتا رہوں تب بھی تمام حقوق ادا نہیں کر سکوں گا. جب دل میں مایوسی پیدا ہو جاتی ہے تو پھر جو کچھ تھوڑے بہت حقوق ادا کر سکتا تھا اس سے بھی وہ رک جاتا ہے. جب مایوسی انسان کے اندر آ جاتی ہے نا تو پھر وہ جو تھوڑے بہت اعمال کرتا ہے اس کو بھی چھوڑ دیتا. تو مایوس ہونا ٹھیک نہیں ہے. اس لیے ہمارے حضرت تھانی رحمۃ اللہ علیہ کا مذاق, ان کی طبیعت, ان کا مزاج یہ تھا, سوئے نو امیدی مرو امید ہاست, سوئے تاریکی مرو خورشید ہاست. یعنی نا امیدی اور ظلمت, نا امیدی اور ظلمت اور تاریکی کا کوئی راستہ نہیں ہے. نا امیدی, ظلمت, تاریکی یعنی اندھیرے کا کوئی راستہ نہیں ہے, بلکہ اللہ تعالیٰ نے امید کے راستے رکھے ہیں. یہ دیکھو تو امید دلاؤ, امید کے راستے رکھے. اس لیے یہ خیال غلط ہے کہ حقوق العباد کی معافی کا کوئی راستہ نہیں, کیونکہ جب اللہ کا ایک بندہ حقوق العباد ادا کرنے کے لیے آمدہ ہو گیا, یا پھر ایک سوال آپ کا تھا کہ ایسے حقوق تھے جو مجھے ابھی یاد ہی نہیں ہے, چلو تو جو یاد نہیں ہے اس پر کوئی پکڑ نہیں ہے. وہ ہو سکتا ہے اللہ تعالیٰ اس وقت اس بندوں کو اپنے طرف سے دے کر ان کو معاف کرا دیں گے, لیکن جو یاد آ رہے ہیں اس کو ادا کرنا شروع کر دے. اس کے اندر بھی اگر کوئی رہ گیا تو اس کے لیے بھی نا امیدی نہیں ہے, کیونکہ جب اللہ کا ایک بندہ حقوق العباد کرنے کے لیے آمدہ ہو گیا اور حقوق ادا کرنے شروع کر دیے اور اپنی کوشش کرتا رہا, اس دوران اس کا انتقال ہو گیا, تو اللہ تعالی اصحاب حقوق کو راضی فرما دیں گے. تو اس بات سے وہ بات جو سوال بہت شروع میں جب توبہ کا بیان شروع ہوا تو کسی نے سوال لکھا تھا کہ جو ہم بھول گئے اس کا کیا, جو بھول گئے, جو ہمیں یاد نہیں آ رہے ہیں, تو یاد رکھو اس پر پکڑ نہیں ہے, اور وہ حقوق اللہ تعالیٰ اگر رہ گئے تو کل قیامت کے دن ان کو دے کر راضی کر لیں گے, کیونکہ جو یاد ہی نہیں ہے تو اس کو پھر ہم کیا کریں, غیر اختیاری ہوگی. اور جو یاد ہے اس میں بھی دینا شروع کر دیا اور اگر مر گیا تو امید دلا رہے, نا امید نہیں ہے. فرمایا ہو سکتا ہے اللہ تعالیٰ اصحاب حقوق کو راضی کر دے. جی اب آگے وہی قصہ ہے, 100 انسانوں کے قاتل کا واقعہ. حضرت تھانی رحمت اللہ علیہ لکھ رہے ہیں, اس بارے میں حضرت تھانی رحمت اللہ علیہ نے اس مشہور واقعے سے استدلال فرمایا, یہاں سے دلیل لی جو حدیث شریف میں آتا ہے. وہ واقعہ یہ ہے کہ حضرت عیسیٰ علیہ السلام کی امت میں ایک شخص قاتل تھا, عیسیٰ علیہ السلام کی امت. اس شخص نے 99 آدمیوں کو قتل کر دیا. 99 آدمیوں کو قتل کرنے کے بعد, 99 آدمیوں کو قتل کرنے کے بعد اس کے دل میں خدا کا خوف پیدا ہوا کہ اللہ میں نے یہ کر دیا, ایک انسان کی جان لینا ایسا ہے جیسے پورے عالم انسانیت کی جان لے لینا, اور قتل نفس کی جو سزا قرآن کریم میں بیان کی ہے دوسرے کسی گناہ کے لیے ایسی سزا بیان نہیں فرمائی. چنانچہ فرمایا, وَمَن يَقْتُلْ مُؤْمِنًا مُتَعَمِّدًا فَجَزَاؤُهُ جَهَنَّمَ جَهَنَّمُ خَالِدًا فِيهَا وَغَضِبَ اللَّهُ عَلَيْهِ وَلَعَنَهُ وَعَدَّ لَهُ عَذَابًا عَظِيمًا. یعنی جو شخص جان بوجھ کر کسی مومن کو قتل کرے تو اس کی سزا کیا ہے؟ جہنم ہے, اور وہ ہمیشہ اس میں رہے گا. اس پر اللہ تعالیٰ کا غضب اور اللہ تعالیٰ کی لعنت ہوگی, اور اس کے لیے اللہ تعالیٰ نے بڑا عذاب تیار کر رکھا ہے. یہ الفاظ کفر کے علاوہ اور قتل کسی قتل کے علاوہ کسی اور گناہ کے لیے بیان نہیں فرمایا. تو بہرحال اب 99 آدمیوں کو قتل کرنے کے بعد اس کو فکر ہوئی کہ اب میں کیا کروں. چنانچہ وہ عیسائی پادری کے پاس چلا گیا اور اس سے جا کر کہا کہ میں نے 99 قتل کیے ہیں, میری نجات کا کوئی راستہ بتاؤ. پادری نے کہا کہ تیری نجات کا کوئی راستہ نہیں, کیونکہ ایک آدمی کو قتل کرنا بہت بڑا گناہ ہے, تو نے تو 99 انسانوں کو قتل کر دیا, لہذا تیری نجات کا تو کوئی راستہ ہی نہیں, تو جہنمی ہے. اس شخص کو بڑا غصہ آیا کہ میں تو نجات کا راستہ پوچھنے آیا اور یہ کہتا ہے کہ کوئی راستہ نہیں. اس نے سوچا کہ چلو 99 قتل تو کر دیے ہیں, ایک اور صحیح ताकि 100 का अदद पूरा हो जाए, एक और मार दो ताकि 100 हो जाए। चुनांच उसने उस पादरी को भी कत्ल कर दिया। फिर किसी और राहिब के पास गया और उससे कहा कि मैंने 100 इंसानों को कत्ल कर दिया, मेरी नजात का कोई रास्ता बताओ। उस राहिब ने कहा कि तुम तोबा करो और अल्लाह ताला से माफी मांगो और ऐसा करो कि फुला बस्ती के लोग बहुत नेक हैं, तुम उस बस्ती में जाकर रहो। देखो इन्होंने एड्रेस बता दिया, पहले वाले ने फतवा दे दिया और दूसरे वाले ने एड्रेस बताया। हमेशा लोग परेशान हो और परेशानी के आलम में हमारे पास आ गए तो फतवा मत दो, एड्रेस बताओ अल्लाह वालों का, नेक आदमियों का, कि जाओ उनके पास जाओ, इंशाल्लाह वहां पर तुम्हें बहुत अच्छी चीज मिलेगी और हम ये कहेंगे तुम तोबा करो, अल्लाह ताला रास्ता खोलेगा, कोई फिक्र की बात, और नेकी का रास्ता बताओ नेक लोगों की तरफ का, यानी जो जो हमारे नजदीक जो हमें अच्छा समझ में आ रहा हो कि हाँ ये ठीक है, तो या किसी मस्जिद के इमाम का रास्ता बता दो, लेकिन किसी नेक का रास्ता बताओ ताकि वो आगे नहीं मट लेगा। हमें कोई जरूरत नहीं है कि हमें करें, हमें तो उम्मीद ही दिलाना। तो फरमाया तुम एक काम करो, तुम फुला बस्ती में चले जाओ, वहां के लोग बहुत नेक, तुम इस बस्ती में जाकर रहो। इस राहिब का मकसद ये था कि जब ये शख्स उस बस्ती में रहेगा तो नेक लोगों की सोहबत हासिल होगी, नेक लोगों की सोहबत मिलेगी, तो जाहिर बात है सोहबत से उसको असर पड़ेगा, इसके जरिए उसके हालात दुरुस्त हो जाएंगे, क्योंकि ये ऐसी चीजें हैं कि सोहबत से फिर दूर होती, और जो गुनाह उसने किए हैं उसकी तलाफी की कोशिश करेगा। चुनांचे ये शख्स उस बस्ती की तरफ चल पड़ा। रहमत और अजाब के फरिश्तों में झगड़ा, रहमत और अजाब के फरिश्तों में झगड़ा। अभी रास्ते में यह था कि उसकी मौत आ गई, उसका इंतकाल हो गया। हदीस शरीफ में आता है कि उसके बारे में मलाइका रहमत और मलाइका अजाब के दरमियान झगड़ा हो गया। मलाइका अजाब ने कहा यह शख्स 100 कत्ल करके आया है, लिहाजा यह हमारा आदमी है, उसको हम जहन्नम में ले जाएंगे। मलाइका रहमत ने कहा कि यह शख्स तोबा करके नेक बनने के लिए चल पड़ा था, लिहाजा ये हमारा आदमी है, हम उसको जन्नत में ले जाएंगे। अल्लाह ताला का फैसला देखो, जब ये दोनों झगड़ने लगे तो अल्लाह ताला ने फैसला फरमाया कि जहां से शख्स चला था उसकी पैमाइश करो और जिस बस्ती की तरफ जा रहा था उसकी पैमाइश करो, और ये देखो कि मौत के वक्त कौन सी जगह से करीब था, जिस बस्ती से रवाना हुआ है उससे करीब था या जिस बस्ती की तरफ जा रहा था उससे करीब था, फिर जिस बस्ती से शख्स करीब हो उसी का मामला करो। देखो अल्लाह ताला का इंसाफ भी देखो, हालांकि अल्लाह ऑर्डर दे सकते हैं भाई जाओ ये तो नेक में से है मैं जानता हूं, लेकिन अल्लाह ताला भी कानूनन चलते हैं, दिखाना चाहते हैं कि भाई तुम पैमाइश करो, वरना तो अल्लाह ऑर्डर दे देते थे और फरिश्ते मान लेते थे कि भाई नहीं ये तो तौबा की नीयत से आया था, चलो उसको तो तुम जन्नत में ले जाओ, लेकिन अल्लाह ताला भी कानून से आपका जो तरीका है वो इंसानों को दिखाना चाहते हैं कि देखो उसकी पैमाइश करो, तो पैमाइश किया तो जिसकी तरफ था तो फरमाया देखो नेकी की तरफ चला था तो अब उसकी मगफिरत बताया। तो ये हमारे कयामत तक आने वाले इंसानों के लिए एक दलील बन जाती है कि तुम कोशिश तो करो। यूं आगे देखो, आगे बताएंगे हजरत, फरमाया तो पैमाइश करो तो जिस बस्ती से रवाना हो उसके करीब था, जिस बस्ती की तरफ जा रहा था उससे करीब था, फिर जिस बस्ती से शख्स करीब उसी का मामला। चुनांचे दोनों तरफ के रास्तों की पैमाइश की गई तो वो जिस बस्ती की तरफ जा रहा था उस तरफ एक गज ज्यादा यानी एक फुट ज्यादा करीब था, एक डेढ़ फुट होता है ज्यादा करीब था, गोया के आधे रास्ते से एक गज एक फुट आगे बढ़ गया था। अल्लाह ताला ने हुक्म फरमाया कि शख्स को रहमत वाले फरिश्ते के हवाले कर दिया जाए। इस वाक्य से हजरत थानी रहमतुल्लाह अलैह एक दलील पकड़ते हैं, बसीरत वाले थे। حضرت حکیم الامت رحمت اللہ علیہ نے اس واقعے سے استدلال فرمایا کہ اس شخص نے جو 100 قتل کیے تھے وہ حقوق العباد سے متعلق تھے، لیکن چونکہ وہ شخص حقوق العباد کی ادائیگی کا ارادہ کر کے چل پڑا تھا، اس لیے اللہ تعالی نے اس شخص کی توبہ قبول فرما لی اور اس کو بخشش دے دیا. اور جہاں تک تعلق ہے ان بندوں کا جن کو قتل کیا تھا، تو اللہ تعالیٰ قیامت کے دن ان مقتولین کے درجات بلند کر کے ان کو راضی کر دے. تو یہ دلیل ہے. تو یہی ہوا کہ ایک انسان اپنی طرف سے حقوق کی ادائیگی شروع کر دی لیکن اب پورا نہیں کر سکا ہے، تو فرمایا اگر موت آ گئی تو اللہ اس کو بھی اسی طریقے سے حقوق والوں کو حق دے کر ان کو راضی کر دیں گے اور اس کو معاف کر دیں گے. یہ دلیل سمجھ میں آ گئی بھی؟ تو اس طریقے سے کریں. عجیب. اس لیے نا امید نہیں ہونا چاہیے، کیونکہ بہت سارے اس طریقے سے بتایا، حضرت ہی خود بتا رہے کہ بہت سارے کہتے کہ نہیں اس کا تو معافی ہو ہی نہیں سکتی، حقوق العباد کی معافی کا تو کوئی راستہ ہی نہیں ہے. تو واقعی تو نہیں تھا، لیکن ہمیں اس درس میں اللہ تعالی نے بہت آسان کر دیا. حضرت تھانوی رحمت اللہ علیہ کی بات اور ان کی بات تمام متفق علماء ہوتا، علماء کے درمیان میں مانی جاتی، یہ تو علم تھی. اس لیے ان کو کہا گیا تھا حکیم الامت، ان کا نام تھے اشرف علی ہے لیکن حکیم الامت کے نام سے مشہور ہے، حکیم الامت حضرت مولانا اشرف علی تھانوی رحمت اللہ علیہ. اس لیے کتابوں میں حضرت حکیم الامت امت حکیم الامت آئے. تو یہ ہے، تو یہ قوم کی طرف سے ان کو لقب ملا، اور واقعی حکیم حکیم ہوتا ہے. اللہ اکبر. کوئی حکیم الاسلام ہوتا ہے، حضرت قاری طیب صاحب رحمت اللہ علیہ حکیم الاسلام تھے. کوئی شیخ الاسلام ہوتا ہے، کوئی شیخ الہند بنتا ہے. تو یہ سارے ہوتے. تو اس واقعے میں اللہ تعالیٰ نے فرشتوں کے جو حکم فرمایا کہ دونوں طرف کے راستوں کی پیمائش کرو اور دیکھو کہ کون سی بستی زیادہ قریب ہے، سوال یہ پیدا ہوتا ہے کہ جب اللہ تعالیٰ نے اس کو بخشنے کا ارادہ کر ہی لیا تھا تو پیمائش کرنے کی کیا ضرورت تھی؟ جب اللہ تعالیٰ نے بخشش کا ارادہ کر ہی لیا تھا تو پیمائش کرنے کی کیا ضرورت ہے؟ ایک سوال پیدا ہوتا ہے. فرض کرو کہ اگر اس شخص کی موت 1-2 گز پہلے آ جاتی، یعنی 2 فٹ اس طرف ہوتی، تب بھی تو اس نے توبہ کا ارادہ کر ہی لیا تھا اور اپنی سی کوشش شروع کر دی تھی. لہذا پیمائش کرانے اور قریب اور دور ہونے کی بنیاد پر فیصلہ کرنے کی کیا ضرورت تھی؟ بہت اچھا سوال ہے کہ اللہ نے بخشنے کا فیصلہ تو کر دیا تھا، اگر 2 فٹ اگر اس زمین پر اگر وہ ہوتا تھا، اس زمین سے قریب ہوتا تھا، ادھر سے دور ہوتا تھا، تو کیا جاتا تھا؟ تو پیمائش کی کیا ضرورت تھی؟ توبہ کا ارادہ کر ہی لیا تھا، تو لہذا پیمائش کرنے قریب اور دور ہونے کی بنیاد پر فیصلہ کرنے کی کیا ضرورت؟ یہ اشکال میرے ذہن میں بہت عرصے سے تھا اور میں اس تلاش میں تھا کہ اس کا جواب کہیں مل جائے. بعد میں اللہ تعالیٰ نے میرے دل میں اس کا یہ جواب ڈالا کہ اللہ تعالیٰ کے پیمائش کرانے کا مقصد یہ نہیں تھا کہ پیمائش کرانے کے بعد فیصلہ فرمائیں گی. پیمائش کرانے کا مقصد یہ نہیں تھا کہ پیمائش کرنے کے بعد فیصلہ کریں گے، بلکہ اس کی معافی کا فیصلہ تو پہلے ہی فرما چکے تھے جب اس نے توبہ کا ارادہ کر لیا اور توبہ کر لی، تو اسی وقت تو فیصلہ کر دیا تھا اس کی معافی کا. پیمائش کے بعد فیصلہ نہیں تھا کہ پیمائش ہو جائے اس کے بعد اس کا دیکھیں گے اور اس کی معافی کا فیصلہ کریں گے، نہیں، اس پر نوازش ہو چکی تھی. لیکن بندوں کو یہ بتانے کے لیے پیمائش کی گئی کہ یہ معافی کا معاملہ اس وقت ہوتا ہے جب آدمی اصلاح کے راستے پر معتد بھی راستہ چل پڑا ہو، یعنی ایک اچھا راستہ اچھا خاصا چل پڑا ہو. یہ نہیں کہ کسی نے اپنی اصلاح کا اور تبدیلی لانے کا جھوٹا موٹا ارادہ کر لیا، پھر سستی کے عالم میں پڑا رہا تو اس کے ساتھ معافی کا معاملہ نہیں ہو سکتا. اصل میں دکھانے کے لیے انسانوں کو، اللہ نے فیصلہ تو کر لیا تھا لیکن انسانوں کو دکھانے کے لیے کہ دیکھو اس کا ایک گز زیادہ قریب تھا اس لیے میں نے معاف کر دیا، وہ انسانوں کو دیکھو تم جو ارادہ کر رہے ہو کہ ہاں ہاں ہم بالکل حقوق ادا کریں گے اریں گے، جھوٹا موٹا ارادہ کرتے ہو لیکن قدم نہیں بڑھاتے. تو فرمایا تم قدم بڑھا دو، کام شروع کر دو، لکھ لو، وصیت کر دو، سب کچھ کر دو، اس کے بعد اگر موت آ گئی تو میں پھر اس کو معاف کر دوں گا. تو یہ کہنا چاہتے ہیں کہ کوئی یہ نہ سمجھے کہ چلو ہم بھی ارادہ کر لے اللہ معاف کر دے گا، کہ ان کے ارادے پر بھی تو معاف ہو گئے تھے. اگر بغیر پیمائش کے بھی ہو جاتا تو کہتے کہ ہم بھی ارادہ کر لے ہوگا، لیکن پیمائش بتا دیا تو اس پر ایک دلیل ہے کہ ہم ایک اچھی خاصی کوشش کرتے. اب کوشش کے لیے بہت ساری ہے، ایک تو خود بھی ارادہ کر لے، دوسرا کسی اللہ والے کے پاس چلے جائے، ان کے ہاتھ پر توبہ کر لے کہ مجھے توبہ کے کلمات پڑھا دو، انہوں نے توبہ کرا دی اور اب وہ توبہ رجسٹر ہو گئی. میں نے بتایا تھا کہ یہ توبہ بہت اچھی ہو جاتی ہے، پھر اس کے بعد پوچھتے رہے، پھر آئندہ گناہ ہو گیا تو اس کی اطلاع دیتے رہے، تو آہستہ 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 اس کے اندر سے حقوق کی بات ادائیگی کے لیے ان کی توجہ ان کی دعاؤں سے، اگر مالی حقوق ہے تو اللہ تعالیٰ مال میں کثرت کرے گا، اس میں حقوق ادا کر دے، معافی کا ہے تو ہمت نہیں ہوتی ہے تو ہمت ہو جائے گی معافی مانگنے کی. تو یہ سارے فائدے ہوں گے. یہ ساری کوشش کرنے کے بعد اگر موت آ گئی تو پھر اللہ تعالیٰ آگے اس کو نا امید نہیں کریں گے، اللہ اس کو امید دے دیں گے. یہ نہیں کہ کسی نے اپنی اصلاح کا اور تبدیلی لانے کا جھوٹا موٹا ارادہ کر لیا پھر سستی کی وجہ سے پڑا رہا، اس کے ساتھ معافی کا معاملہ نہیں ہو سکتا. لہذا اس واقعے کے ذریعے بتانا چاہتے ہیں کہ اصلاح کا ارادہ کرنے کے بعد معتد بھی قدم اٹھنے چاہیے، یعنی تھوڑے بہت قدم اٹھنے چاہیے، تھوڑا راستہ طے کرنا چاہیے، اس کے بعد اللہ تعالیٰ کی رحمت آئے گی. یہ نہ ہو کہ کسی کے واعظ اور تقریر میں نصیحت کی بات سن لی اور ارادہ کر لیا کہ اس نصیحت پر ضرور عمل کریں گے لیکن کیا کچھ نہیں. جیسے آپ لوگ جتنے بھی یہ درس سن رہے، مثال کے طور پر توبہ کا درس سنا ہے، اب توبہ تو کلمات پڑھا دیے، پڑھ بھی لیے، لیکن کیا حقوق العباد اور حقوق اللہ جو ادا کرنے ہیں اس کو ہم نے لکھا، اس کو ہم نے سوچا، اس کے لیے ہم نے قدم بڑھایا، شروع کیا، تو وہ کر دینا چاہیے. تو فرمایا تو لیکن کیا کچھ نہیں، کیا کچھ نہیں، اس نصیحت پر عمل کریں گے، نیت تو ضرور کی ہے، سب نے نیت تو کی ہے کہ ہم عمل کریں گے لیکن کیا کچھ نہیں، تو ایسے ارادے کا کوئی اعتبار نہیں. لہذا بندوں پر یہ بات ظاہر کرنے کے لیے اللہ تعالیٰ نے حکم فرمایا کہ زمین کی پیمائش کرو اور یہ دیکھو کہ اس نے معتد بھی راستہ قطع کر لیا تھا یا نہیں. جب پیمائش کے بعد پتا چل گیا کہ شخص نے معتد بھی راستہ طے کر لیا تھا تب اس کی معافی کا فیصلہ فرمایا. گناہ صغیرہ کی معافی کا راستہ اللہ تعالیٰ نے اعمال صالحہ کو بنا دیا، اور گناہ کبیرہ جن کا تعلق حقوق اللہ سے ہے اور جن کی تلافی ممکن نہیں، حقوق اللہ سے ہے لیکن تلافی ممکن نہیں، ان کی معافی کے لیے توبہ ہے. گناہ کبیرہ جن کا تعلق حقوق اللہ سے ہے اور جن کی تلافی ممکن نہیں اور ان کی معافی کے لیے توبہ ہے. یعنی حقوق اللہ کے اندر دو طرح کے آتے، ایک تو وہ حقوق ہے جس کی تلافی ممکن ہے، جیسے نماز، روزہ، زکات اور حج، ان کی تلافی ممکن ہے، اس کو ادا کرنا ہے، قضا کرنا ہے، اس کو عمری قضا کہتے ہیں. لیکن بعضوں کی تلافی ممکن نہیں ہے، جیسے ایک آدمی شرابی تھا، اب توبہ کر لی تو اس کی تو کوئی تلافی نہیں ہے، تو فرمایا وہ پھر گناہ توبہ سے معاف ہو جاتے. اور گناہ کبیرہ جن کا تعلق حقوق العباد سے ہے یا ان حقوق اللہ سے ہے جن کی تلافی ممکن ہے، ان کی معافی کا راستہ یہ ہے کہ اہتمام کر کے ان کی ادائیگی شروع کر دیں. उनकी अदायगी शुरू कर दे और साथ में वसीयत भी कर दे कि अगर मैं इनको मुकम्मल न कर सका तो मेरे तरका में से इन इबादात का फिदिया और कर्जा अदा कर दिया जाए। जब ये सब कर लिया तो बंदे ने अपने हिस्से का काम कर लिया, अब अल्लाह ताला की रहमत से उम्मीद है कि उसका बेड़ा पार कर देंगे। अल्लाह अकबर। ये था इस मलफूज जो कल पढ़ा था उसके बारे में आ गया। गुनाह का तकाजा गुनाह नहीं। आगे एक मलफूज है, आगे एक मलफूज है, उमूरे तबीया पर मुआखजा नहीं बल्कि उनके मुक्तजा पर अमल करने से मुआखजा होता है, वो भी उस वक्त जबकि अमदन उस पर अमल किया जाए। और अगर तबई नागवारी से मगलूब होकर तबई नागवारी से मगलूब होकर किसी वक्त कोई कलमा बेजा जबान से निकल जाए और बाद में इससे माजरत कर ली जाए तो हक ताला उसको माफ फरमाएंगे। अब इसकी तशरीह समझे। इस मलफूज में हजरत वाला रहमतुल्ला अलैह ने एक बहुत अहम उसूल बयान फरमाया, उसूल बयान फरमाया जिसका हासिल यह है कि गुनाहों का सुदूर यानी गुनाह का होना या तो तबई दाइया और महरिकात के जरिए होता है। तबई यानी एक तबीयत से बगैर चाहे हुए भी गुनाह हो गया क्योंकि अंदर की एक तबीयत का तकाजा आया। गुनाहों का सुदूर या तो तबई मुहर्रिकात और दाइयात के जरिए होता है या इंसान के अंदर जो अखलाक के रजीला होते हैं वो इंसान को गुनाह पर आमदा करते हैं। या तो तबीयत से कर लिया या फिर इंसान के अंदर गुनाह अखलाक के रजीला थे, बुरे अखलाक थे और वो इंसान को गुनाह पर आमदा। अब बाज लोग ये समझते हैं कि सिर्फ गुनाह के दाइया और तकाजे का दिल में पैदा हो जाना ही गुनाह है। ये बहुत अहम सवाल था, ये बहुत सो ने उसका सवाल किया था फोन से, कई लोगों ने पूछा कि हमसे तो गुनाह हो जाता है और हमें तो पता नहीं क्या क्या ख्याल आते हैं, हम तो गुनाहों से तोबा कर चुके अभी तक हमारे तो माफी नहीं हुए हैं। तो याद रखे तो वही सवाल आ रहा है कि गुनाह के दाइया यानी अंदर दिल में इरादे हुए हैं उस पर कोई पकड़ नहीं है। याद रखो हजरत वाला इस गलत फहमी को दूर फरमा रहे हैं कि महज तकाजा दिल में पैदा हो जाना गुनाह नहीं जब तक इंसान इस तकाजे पर अमल न करे, क्योंकि तकाजे ये तो गैर इख्तियारी है। किसी के दिल में भी इंसान है, जवान है, उसको कोई ना कोई गुनाह का तकाजा होगा। गुस्सा आया, किसी को मारने का तकाजा हो, बदला लेने का तकाजा हो गया, शहवत के वजह से कोई और तकाजा हुआ, बदनजरी का तकाजा हुआ, ये सब कुछ हुआ लेकिन दिल में आया, वसवास आए, ख्याल आया है तो उस पर पकड़ नहीं है जब तक के उस पर अमल न करे। ये आता है चला जाता है, इसके बारे में पहले बात आ चुकी है कि आएगा चला जाएगा, उसको लेकर बैठना नहीं है बल्कि अपने काम में लग जाओ कि मेरे दिल में क्यों इसे ख्याल आ रहा है, क्यों ऐसा हो रहा है। कभी कभी कुछ गुनाह जो हमने पहले किए थे, अब तोबा कर चुके, अब नेक बन चुके, साल गुजर गए लेकिन फिर वो आएगा सामने, स्क्रीन पर आ जाएगा और वही मंजर पूरा खींच लेगा सामने और वो लज्जत उसको लाहौल पढ़ के निकाल दो, फिर से उसको खत्म करो। तो अपने आप को काम में लगा दो तो ये आएगा, इसका कोई नुकसान नहीं है, थोड़ी हिम्मत करनी पड़ेगी। तो फरमाए इस पर कोई पकड़ नहीं, याद रखो, जब तक कि उसके अमल पर न करो। गुस्से का इलाज सबसे मुकद्दम है। इसी तरीके से पहले मजलिसों में ये भी गया है कि किसी को हसद का तकाजा हुआ, भाई किसी का कोई अमल, किसी की तारीफ देकर हमारे दिल में हसद हो गया, फरमाए इस पर पकड़ नहीं, ये तो अंदर अंदर है लेकिन अगर इसके तकाजे पर अमल कर लिया तो फिर इस पर पकड़, ये गुनाह बन गया, कबीरा बन गया, अब हुकूक लिबाद हो गया। अंदर अंदर आया कुछ नहीं, वो अंदर तो होता रहता है, वो खिचड़ी पकड़ी पकती रहती है अंदर अंदर। तो इसी तरीके से मसलन गुस्सा करना बुरा है, اور یہ ان چیزوں میں سے ہے کہ تصوف اور طریقت میں سب سے پہلے اس کا علاج کیا جاتا ہے. اور غصہ تو ہر ایک کے اندر بھرا ہوا ہے, بچے بچے میں بھی غصہ ہے. یہ غصہ انسان کے باطن کو بالکل تباہ کرنے والا ہے. اسی لیے تصوف میں اور اپنی اصلاح کے لیے طریقت میں تو سب سے پہلے جو انسان کا بیماری کا علاج کیا جاتا ہے وہ غصے کا علاج کیا جاتا ہے. یہ غصہ انسان کے باطن کو بالکل تباہ کرنے والا ہے. اس لیے جب کوئی اللہ کا بندہ اپنی اصلاح کے لیے کسی شیخ کے پاس جاتا ہے تو پہلے قدم کے طور پر اس کے غصے کی اصلاح کی جاتی ہے تاکہ اس کا غصہ قابو میں آ جائے. اب بعض لوگ یہ سمجھتے ہیں غصے کا دل میں پیدا ہونا ہی گناہ ہے. بعض لوگ یہ سمجھتے ہیں کہ غصے کا دل میں پیدا ہونا ہی گناہ ہے. حضرت والا فرما رہے ہیں کہ محض غصہ کا دل میں پیدا ہو جانا گناہ نہیں. محض غصہ کا دل میں پیدا ہو جانا گناہ نہیں, بلکہ گناہ اس وقت ہوگا جب اس غصے کے تقاضے پر عمل کر کے کسی کے ساتھ زیادتی کروں گے تو گناہ. اسی طرح شہوت ہے, شہوت کے خیال کا دل میں خود بخود پیدا ہو جانا گناہ نہیں. شہوت کے خیالات کا دل میں خود بخود پیدا ہو جانا گناہ نہیں, لیکن اگر اس خیال کو جان بوجھ کر پیدا کرے گا یا اس خیال کو جان بوجھ کر باقی رکھے گا یا اس شہوت کے تقاضے پر کوئی ایسا عمل کر گزرے گا جو شرعاً ناجائز ہے تو گنہگار ہوگا. دیکھو کتنا آسان کر دیا, ورنہ ہم تو اس میں بھی بڑے مبتلا تھے, ٹینشن میں تھے کہ پتہ نہیں گناہ کا ارادہ کیوں ہو رہا ہے, کیوں آ رہا ہے, یہ بھی نہیں آنا چاہیے. یہ بہت سو کو یہ ہوتا ہے جو تھوڑے بہت نیک بن گئے ہیں, اب وہ اس وسوسے میں ہیں کہ ہمیں یہ کیوں آ رہا ہے. وہ چاہتے ہیں کہ ہمارا یہ گناہ کا جو ارادہ ہے نا وہ بھی نہ آوے. تو اس کے بارے میں پہلے بات گئی کہ بہت آگے کی مت سوچو, سیدھے سیدھے چلتے رہو. نہیں کہتے نا کہ میں تو ایسا کام کرو ایسا بنوں کہ میرے چاروں طرف سے مجھے کوئی مسٹیک نہ ہو, ہے نا. ایسا جو پہلے گیا ہے وہ وہی سمجھانا چاہتا ہوں کہ دیکھو وہ اس تصور میں مت جاؤ, کیونکہ یہ وسوسہ ڈالتا ہے دل میں کہ کیوں میرے کو گناہ کا تقاضا ہوتا ہے, ابھی تک میرے غصے بھی آتا ہے اور یہ ہو رہا ہے وہ ہو رہا ہے, اب اسی کے پھنسے ہوئے. تو اب یہ بھی کہہ رہے کہ یہ کوئی گناہ نہیں ہے, یہ آئے گا چھوڑ دو. تو جو شرن ناجائز, تو مثلا شہوت کا خیال آنے کے نتیجے میں نگاہ غلط جگہ پر ڈال دی تو اب وہ گنہگار ہو گیا. سارے امراض باطنہ اور رذائل کا یہی معاملہ ہے. سارے امراض باطنہ, دیکھو بیماریاں میں بولا کہ یہ الفاظ بھی بزرگوں کے ہے, یہ بیماریاں باطنی بیماریاں اس کو کہتے ہیں, روحانی بیماریاں بعض کہتے ہیں, امراض باطنی اس کو باطنی بیماری, اندر باطن کہتے ہیں اندر, باطن کہتے ہیں اندر. تو یہ اندر کی بیماریاں جو دکھائی نہیں دیتی, جو دکھائی نہیں دیتی, جیسے ریاکاری کہاں دکھائی دے گی. تمہارے سامنے انسان تو بڑا پکا نمازی ہے, اندر کیا ہے, وہ تم سے بات کر رہا ہے کس نیت سے, وہ تمہاری دوستی کر رہا ہے کس نیت سے. باطن اندر کی چیزیں تمہیں کچھ پتہ نہیں, ہو سکتا ہے تمہاری دوستی کر رہا ہے تمہیں کچھ نقصان پہنچانے کے لیے یا نفع پہنچانے کے لیے, کچھ پتہ نہیں. تو باطن کے اندر بیماریاں ہیں, رذائل کا یہی معاملہ ہے. اب حسد کے تقاضے پر عمل کا گناہ, مثلا حسد ہے آپ کے دل میں, کسی شخص کی طرف سے حسد ہے. اب اس کے بارے میں کسی اچھائی کی خبر سن کر آپ کے دل میں خیال پیدا ہوا کہ یہ کیوں آگے بڑھ گیا. اور یہ بھی بچوں میں بہت ہے, بڑوں میں بہت ہے, یہ فطری چیز ہے نا. ہاں فطری چیز ہے, تو یہ بہت ہے. اب بچہ ہے اس وقت تو ان کو کوئی گناہ نہیں ہے, لیکن اگر اس کا علاج, اسی لیے تو ان کو پڑھائی کے زمانے میں خصوصاً مدرسے کی پڑھائی کے زمانے میں ایسا استاد ہو کہ جو استاد ان کی ایسی تربیت کرے کہ یہ بچہ جب بڑا ہو تو اس کے اندر کی بیماری نکل چکی. रोज समझाने से जाती है, उसको तो कुछ पता नहीं है। इसी का नाम तरबियत है। खाली अल्फाज पढ़ा देना इसका नाम मदरसा नहीं है, उसके साथ साथ उस बच्चे का ऐसा जहन बनाना, क्योंकि ये तो उसका फितरी जज्बा है। तो बच्चा जब बड़ा होगा तो वो उस्ताद की जो बताई हुई बातें हैं ना, वो उस पर अमल जरूर करेगा, लेकिन जो पढ़ा था वो भूल जाएगा, क्योंकि पढ़ा है कुरान, कुरान के अल्फाज समझा कुछ नहीं है, कुरान पूरा पढ़ना उसको आ गया, हदीसे उसको जबानी याद की है, समझा कुछ नहीं है, लेकिन उस्ताद ने उसको जो प्रैक्टिकल बताया था ऐसा नहीं ऐसा, जो उसको स्टोरिया सुनाई थी और जो उसको समझाया था, वो उसको याद रहेगा जिंदगी भर। उसको कहते हैं इसका जहन बनाना, इसको कहते हैं उसके दिल में ईमान को भरना, इसको कहते हैं उसके अखलाक का बनाना। हाँ, कुरान अगर किसी को सिखा दिया तो उससे वो अखलाक उसके नहीं सुधरेंगे, वो तो सिर्फ कुरान के अल्फाज पढ़ना जान लिया। अखलाक तो सुधरेंगे जो उस्ताद कुरान पढ़ाने वाला अखलाक वाला होगा, तो वो उस बच्चे को अखलाक सिखाएगा, तो कुरान भी मिला और अखलाक भी मिले, तो एक ही वक्त में उसका दो फायदा हो गया। और अगर हमने कुरान की मोहब्बत में बच्चों को किसी भी उस्ताद के पास भेज दिया, बोले चलो कुरान पढ़ाना है, तो कोई भी आकर पढ़ा देगा, तो कुरान के अल्फाज तो पढ़ा दिए, लेकिन उसको अखलाक उसकी तरबियत जानते ही नहीं, पढ़ाने वाला ही नहीं जानता, तो क्या उसको बताएगा। तो ये होता है, तो ये चीजें जो बच्चों को ये है, ये बीमारियां तो बचपन से तो हमारी फितरत में है, तो उसके लिए यहीं से तो माँ बाप या तो इसलाह करें या तो टीचर इसलाह करे। अब टीचर तो स्कूलों में तो टीचर को मुस्लिम मिलते नहीं है, और स्कूलों में हमारे बच्चे जो जाते हैं वो तो गैरों के स्कूल में जाते हैं, तो वहां तो अखलाक क्या बनाएंगे इस्लामी, वो तो अपने अखलाक सिखाएंगे जो उनकी है, क्रिश्चियन है तो क्रिश्चियनिटी या हिंदू है तो हिंदू आना सिखाएंगे। तो अब बच्चे का एक ही रास्ता है कि वो जो मदरसे में आता है, इस मदरसे में बच्चे को इस्लाम मिल सकता है। अब मदरसे के अंदर भी हमने अगर उस्ताद चॉइस कर लिया, बोले ये कुरान पढ़ाना है, कुरान पढ़ा दो, तो बेचारा बच्चा वहां से भी गया, बच्चा वहां से भी गया। इसलिए कम से कम बच्चे के लिए उस्ताद अच्छा समझो। जब बच्चे के लिए हर चीज अच्छी लेते हैं, जब तुमने स्कूल अच्छी चॉइस की, स्कूल में टीचर अच्छे चॉइस किए, ट्यूशन क्लास अच्छी चॉइस किया, तो अब इस्लाम और कुरान और हदीस और इस्लाम को सिखाने के लिए भी अच्छा उस्ताद बा अखलाक चॉइस करो, चाहे उसमें कितना ही पैसा देना पड़े, वो सब इबादत में शुमार होगा। उस पैसे का बदल अल्लाह दुनिया में भी देगा। उसका सबसे बड़ा फायदा कि औलाद फरमा बरदार बनेगी, ये औलाद माँ बाप को पढ़कर बख्शने वाली बनेगी। जी, तो इस पर बात आ गई कि देखो ये चीजें बच्चों में है, बच्चों में हसद भी है, बच्चों में गुस्सा भी है, बच्चों में सब कुछ है, बच्चों में शहवत भी है, उनकी शहवत कुछ और चीज है, किसी बच्चे से छीन लेना ये शहवत है, क्योंकि बच्चा खा रहा है तो उसने उसमें से चिमट कर ले लिया, तो ये शहवत किसके अंदर का एक जागा है तो उसने उससे ले लिया, उसकी पेंसिल ले ली, उसका रबड़ ले लिया, उसकी बुक ले ली, उसकी कुछ भी ले लिया, ये अंदर की शहवत की वजह से हो रहा है, ख्वाहिश की वजह से हो रहा है। तो अब ऐसे वक्त में उनको समझाया जाता है, तो उस बच्चे की तरबियत, और तरबियत के लिए बच्चे का जो वक्त है, वही जब मदरसे में गया है वो 3 साल 4 साल के बाद से लेकर टीन एज तक बच्चे खाली पढ़ता है, टीन के बाद से लेकर जो 19 तक आता है उसमें बच्चा फैसला कर लेता है कि मुझे क्या बनना है, मुझे दीनदार बनना है, दुनियादार बनना है, वो उसमें फैसला कर ले। इसलिए उस उम्र में उस बच्चे की सोहबत अच्छी कर दो, इस उम्र में तो बच्चे को उस्ताद अच्छा दे दो, और उसके बाद टीन एज के अंदर बच्चे की सोहबत अच्छी करा दो, उसकी सहेलियां अच्छी हो, या उसके दोस्त अच्छे हो, या उसको किसी नेक बच्चों से, नेक उसकी उम्र के जो बच्चे उसके साथ में दोस्ती करा दो, तो माँ या माँ बाप ही उनको टच कर दे, उनके साथ में रखे हमेशा, मस्जिद में जैसे बच्चे लड़के हैं तो मस्जिद में लेके जाए, लड़कियां तो माँ बाप उनसे प्यार रखे, हर वक्त उनको साथ में रखे, उन पर गुस्से, तो बच्चे फिर है वो वही बनते हैं। और अगर हमने उनको उस वक्त प्यार और करीब नहीं किया, सोहबत अच्छी नहीं मिली, तो बाहर का माहौल बहुत खराब है, क्योंकि बाहर ऐसे लोग घूम रहे हैं जो इस एज के बच्चों का जहन खराब करके, उनसे दोस्ती करके, उनको अपना गिफ्ट देकर, और वो बच्चे उस जहन के बन जाते हैं। इसलिए याद रखे। तो फरमाया ये है कि इसके पास पैसे क्यों ज्यादा है, इसके पास दौलत क्यों ज्यादा है, उसकी शोहरत क्यों ज्यादा है, लोग उसको क्यों ज्यादा मानने लगे वगैरह वगैरह, ये दिल में आता है किसी अच्छाई की खबर सुनकर। सिर्फ दिल में ख्याल का पैदा हो जाना ये गुना नहीं, सिर्फ दिल में ख्याल का पैदा हो जाना ये गुना नहीं, क्योंकि ये ख्याल गैर इख्तियारी तौर पर दिल में पैदा हुआ। ये ख्याल उस वक्त गुना बनेगा जब तुम इस ख्याल के आने के नतीजे में उस शख्स के साथ कोई बदसुलूकी करोगे। मसलन आपके दिल में ख्याल आया कि फलां शख्स मुझसे आगे बढ़ गया, ये तो बहुत बुरा हुआ। अब तुमने सोचा कि कोई ऐसा काम करो कि उसके आगे बढ़ने में रुकावट पैदा हो जाए, कि उसके आगे बढ़ने में रुकावट पैदा। मसलन किसी की चुगली करो, गिबत, लोगों के सामने उसकी बुराई बयान करो, उसकी गिबत करो, तो इन कामों के करने के नतीजे में वो हसद गुना बन जाएगा। महज दिल में ख्याल आ जाने से गुना नहीं बनता जी। अब हसद का इलाज, हसद के बारे में इमाम गजाली रहमतुल्लाह अलैह फरमाते कि जिस शख्स के दिल में दूसरे की बुराई का ख्याल आ रहा हो उसको फौरन दो काम करने चाहिए, वरना क्या होगा, वरना वो हसद के नतीजे में गुनाह के अंदर मुब्तला हो जाएगा। क्योंकि ये ऐसी चीज है कि अगर उसको निकाला नहीं, दिल में आया ना, निकाला नहीं तो ये पकेगा। इसका ऑपरेशन कर दो, जड़ से खत्म कर दो, और अगर छोड़ दिया, ऑपरेशन नहीं किया, तो अंदर अंदर पकेगा, फिर फटेगा, फिर निकलेगा, और उस वक्त में बहुत बड़े गुनाह में मुब्तला हो जाएंगे। तो उससे पहले पहले उसको निकालो। कैसे? तो उसके लिए फरमाया एक काम ये करे कि इस ख्याल को दिल में बुरा समझे कि मेरे दिल में जो ख्याल आ रहा है बहुत बुरा ख्याल है, और अल्लाह ताला से दुआ भी करे कि अल्लाह ये बुरा ख्याल मेरे दिल से निकाल दीजिए। दूसरा काम ये करे कि जिस शख्स की तरफ से ये बुरा ख्याल आ रहा है उसके हक में दुआए खैर करे, उसके हक में दुआए खैर करे। मसलन आपके दिल में इस बात का दुख हो रहा है कि फलां शख्स मुझसे आगे क्यों निकल गया, तो उसके लिए दुआ करे कि अल्लाह इसको और तरक्की अता फरमा। जब तुम ये दुआ करोगे तो दिल पर आरे चल जाएंगे, लेकिन ये आरे चलाने मकसूद है ताकि इस बीमारी का इलाज हो, यही उसका इलाज। बहुत बड़ी टेबलेट है, बहुत कड़वी टेबलेट। अगर इसकी दौलत की वजह से उस पर हसद हो रहा था तो उसके लिए दुआ करो कि अल्लाह उसको और दौलत अता फरमा। अगर उसके मनसब की वजह से हसद हो रहा था, दुआ करो कि अल्लाह उसको और बड़ी बड़ा मनसब अता फरमा, उसको और ज्यादा तरक्की अता फरमा। लिहाजा जिस चीज की वजह से हसद हो रहा था उसकी ज्यादती की दुआ करे। जब हसद पैदा हो तो फौरन ये दो काम करे, वरना यह हसद किसी न किसी वक्त आदमी को तबाह कर देगा। बहरहाल जितने भी बुरे अखलाक है इन सब का उसूल हजरत थानी रहमतुल्लाह अलैह ने इस मलफूज में बयान फरमाया, जितने भी बुरे अखलाक। तो फरमाया दिल में आने से कोई पकड़ नहीं है, उसके तकाजे पर अमल करने से पकड़ होती है, ये उसूल है। महज उमूर तबिया पर, वही अल्फाज, उमूर तबिया पर मुआखजा नहीं, यानी दिल में आने पर मुआखजा नहीं, बल्कि उनके मुख्तजा पर अमल करने से पकड़ होती है। फिर फरमाया कि वो भी उस वक्त जबकि अमदन उस पर अमल किया जाए, वो भी उस वक्त जबकि जानबूझकर उस पर अमल किया जाए। एक तो गफलत से हो गया और एक जानबूझकर, तो फरमा उस पर पकड़ होगी। अल्लाह, ला इलाहा इल्लल्लाह اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم هذا الدعاء وعليك الإجابة اللهم هذا الدعاء وعليك الإجابة وهذا الجهد وعليك التكلان. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه وعلى آله محمد وعلى آله وأصحابه أجمعين، برحمتك يا أرحم الراحمين.